घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डे। शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारसिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सैपाल एफएम 110.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम विश्वविद्यालयमा विरोध जारी, प्राध्यापकद्वारा कालोपट्टी बाँधेर विरोध प्रदर्शन। सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गाउँपालिका महासङ्घको पहिलो बैठकद्वारा 5 निर्णयहरू गरियो। सुदूरपश्चिमको पूर्वाधारका आयोजना हेर्ने कार्यालय नै अस्तव्यस्त। पाँचवटाका सबै स्थानीय निकायका वडामा कर्मचारी अभाव। राजपाको मागमा सरकारले एक हप्ताभित्र जवाफ दिने। महालेखा परीक्षकसँग छलफल गरेर व्हाइट बडी बिमारको रकम भुक्तानी गरेको मन्त्रीको दावी र कैलालीमा हुने डिपिएल तोकिएको मितिभन्दा एक साता पछि हुने। सूचना सूचना सूचना। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आर्थिक वर्ष 2075-76 स्वीकृत वार्षिक कार्यक्रम अनुसार डेरी तथा मासु पसल सुधार, युवा लक्षित बङ्गुर पालन कार्यक्रम र सीमान्तकृत महिला बङ्गुर पालन कार्यक्रम सञ्चालन गर्न पुस 8 गते 21 दिने सूचना प्रकाशन भएकोले सबै कृषक वर्गमा जानकारीको लागि अनुरोध गरिन्छ। विस्तृत जानकारीका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर तथा जिल्ला सम्पर्क केन्द्र कैलालीमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर, सम्पर्क नम्बर 0995256657।
आँखाका रोगीहरूका लागि अत्यन्त जरुरी सूचना। परशुराम नगरपालिकाको आयोजना तथा नेपाल दन्तज्योति संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल रेड क्रस सोसाइटी परिषद जोगबुडामा यही पौष 14-15 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दु लगायतका आँखाका रोगीहरूको निशुल्क अपरेसन तथा औषधि उपचार गरिने भएकाले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ। आयोजक परशुराम नगरपालिका जोगबुडा, डणेलधुरा।
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरको भिमदत्ता नगर स्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापकहरूले आन्दोलन जारी राखेका छन्। विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डाक्टर भूपेन्द्र विष्टले एकलौटी रूपमा 6 आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै 20 कर्मचारी दैनिक जारादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरूले आन्दोलन थालेका हुन्। प्राध्यापक संघले नियुक्ति खारेज नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। संघका संयोजक एगराज पाठकले अवैधानिक नियुक्ति खारेज र प्रमुख डाक्टर विष्टको राजीनामा समेत माग गर्नु भएको छ। प्रमुखले आवेदन समेत दिने मौका नदी गुपचुप नियुक्ति गरिएको उहाँले बताउनुभयो। प्रमुखको काम, कर्तव्य र अधिकारमा क्याम्पसका लागि आवश्यक पर्ने शिक्षक कर्मचारीको दरबन्दी कार्यकारी परिषदमा सिफारिस गर्ने व्यवस्था भए पनि विष्टले एकलौटी रूपमा नियुक्ति दिएपछि एक सातादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तनाव रहेको छ। विभिन्न विद्यार्थी संगठन आन्दोलनमा रहेका बेला प्राध्यापक संघले उक्त विषयलाई लिएर संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। संयोजक पाठकका अनुसार संघका 80 प्राध्यापक आन्दोलनमा रहेका छन्। प्राध्यापकहरूले विरोध हातमा कालोपट्टी बाँधेर अध्यापन गराएका छन्। बिना सूचना बिना परीक्षा कर्मचारी राख्न पाइन्न, विधि प्रक्रिया मिच्न नपाइने प्राध्यापकहरूले बताएका छन्। क्याम्पस प्रमुख डाक्टर विष्टले आफ्नो अधिकार प्रयोग गरेर प्रक्रियासँग ढङ्गबाट आंशिक शिक्षक र कर्मचारी नियुक्त गरेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गाउँपालिका महासङ्घको पहिलो बैठकले 5 निर्णय गरेको छ। महासङ्घले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो बैठकले गरेका निर्णयहरूको जानकारी गराएको हो। उक्त निर्णयहरूमा प्रदेश सरकार विनियोजन गर्ने निर्णयमा गाउँपालिका महासङ्घसँग सहकार्य तथा समन्वय गर्नुपर्ने, गाउँपालिका महासङ्घको कार्यालय स्थापना गर्ने, उक्त कार्यालयलाई धनगढी बजारमा स्थापना गर्ने, आगामी बैठक दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बस्ने, गाउँपालिका महासङ्घको खाता खोल्ने निर्णय भएको सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गाउँपालिकाका महासङ्घका सचिव नरेन्द्र धामीले बताउनुभयो। साथै सोही सम्मेलन मार्फतमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नै नगरी बजेट विनियोजन गरेको भन्दै गाउँपालिका महासङ्घका पदाधिकारीहरूले आपत्ति जनाएका छन्। स्थानीय तहसँग कुनै समन्वय नै नगरिकन एकलौटी रूपमा प्रदेश सरकारले बजेट विनियोजन गरेकाले यसले प्रदेशको विकासमा समस्या निम्ताउने भन्दै आपत्ति जनाएका हुन्। राष्ट्रिय गाउँपालिका महासङ्घका अध्यक्ष दुर्गा ओझाले देशमा गठन भएका 3 तहका सरकारले निर्माण गौरवका योजनाका बारेमा क्षेत्राधिकार नथुकेका कारण पनि स्थानीय तहहरूलाई काम गर्न अन्यलता भएको बताउनु भएको हो। सुदूरपश्चिम प्रदेश सरकारका पूर्वाधारका आयोजनाहरू कार्यान्वयन गराउने शहरी विकास तथा भवन कार्यालयको अवस्था अस्तव्यस्त भएको छ। यसअघि रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालयको जीर्ण भवनमा गत कार्तिक 16 गते अगाडि कार्यालय स्थापना भए पनि अवस्था भने अस्तव्यस्त रहेको छ। 14 जनाको दरबन्दी रहेको कार्यालयमा 4 जना मात्रै हाजिर भएका छन्। त्यसमा 1 जना मात्रै प्राविधिक कर्मचारी पुगेका छन्। पर्याप्त कर्मचारी नहुँदा चालु आर्थिक वर्षको 5 महिना बितिसक्दा पनि कामकाज गर्न समस्या भएको हो। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फतको शहरी विकास तथा भवन कार्यालयको स्थापना हुनुबाहेक अन्य प्रगति भने खासै हुन नसकेको जनाइएको छ। प्रदेश सरकार र प्रदेशका पूर्वाधारसँग सम्बन्धित पूर्वाधारका आयोजना सञ्चालन गर्नुपर्ने कार्यालय, मन्त्रीका आवास, उच्च पदस्थ कर्मचारीका आवास तथा मन्त्रीका नजिकका मानिसहरूको सुविधा सम्पन्न भवन दिइएका बेला समग्र प्रदेशका आयोजना हेर्ने कार्यालय कामविहीन भएको कार्यालयका प्रमुख महेश सिंहले बताउनुभयो। चालु आर्थिक वर्षको 5 महिनामा विकास बजेट शून्यकै हाराहारीमा रहेका बेला बजेटको ठूला हिस्सा कार्यान्वयन गर्ने कार्यालय कामविहीन अवस्थामा रहँदा पनि यसतर्फ प्रदेश सरकारका मन्त्रीहरूको ध्यान जान नसकेको हो। 3 जना इन्जिनियर र 3 जना सब इन्जिनियर, 1 जना कार्यालय प्रमुख सहित अन्य लेखार प्रशासनका कर्मचारी दरबन्दी रहेकोमा उनीहरू नआउँदाखेरि कार्यालय सञ्चारमा समस्या हुँदै आएको कार्यालय प्रमुख सिंहको भनाइरहेको छ। चालु आर्थिक वर्षको 5 महिना बितिसक्दा समेत पूर्वाधार विकासका आयोजनाहरू कार्यान्वयनको चरणमा जान नसकेका हुन्। प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्ता गर्दै जिल्ला प्रशासन कार्यालय अछाम घेराउ गरिएको छ। अछामको चौरपाटी गाउँपालिकाले उमेर नपुगेका व्यक्तिलाई कर्मचारी नियुक्त गरेको आरोपमा विरोध स्वरूप गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले काङ्ग्रेसका 5 जना कार्यकर्ता पक्राउ गरेको थियो। अछामको चौरपाटी गाउँपालिकाले अवैध रूपमा भर्ना गरेका कर्मचारीहरूलाई रद्द गर्नुपर्ने भन्दै प्रशासन कार्यालय घेराउ गरेको हो। विरोध स्वरूप आन्दोलनमा उत्रिएका काङ्ग्रेस कार्यकर्ताहरूले प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गरिरहेका थिए। आन्दोलनकारीहरूले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र गृहमन्त्री विरुद्ध नारा लगाएका थिए। आन्दोलनमा पूर्व सूचना तथा संचार राज्य मन्त्री गोविन्द बहादुर शाह, उपसभापति चन्द्र प्रसाद डुङ्गाना, काङ्ग्रेसबाट जित्नुभएका 10 वडाका जनप्रतिनिधि सहित कार्यकर्ताहरूले आक्रोशित रूपमा नारा लगाएका थिए। उनीहरूको आन्दोलनका कारण प्रशासनको सबै सेवा ठप्प भएको थियो। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा स्थानीय तहमा रहेका न्यायिक समितिमा मुद्दा आउने क्रम बढ्दै गएको छ। तर न्यायिक समितिका सदस्यहरूले कानुनी जानकारी नभएका कारण आफूहरूलाई काम गर्न समस्या भएको बताएका छन्। धेरैजसो ठाउँमा अझै पनि न्यायिक समितिमा कानुनी सल्लाहकार राखिएको छैन। भएका ठाउँमा पनि केही सहजता त भएको छ, तर अन्य सदस्यहरूलाई पनि कानुनको ज्ञान नहुँदा काम कारवाहीमा केही जटिलता रहेको जनाइएको छ। कैलालीबाट सहकर्मी निर्मला घडायतको यो रिपोर्ट।
कैलालीको धनगढी उपमहानगरपालिका न्यायिक समिति सहायक महिला विकास निरीक्षक तेजु जोशी गत वर्ष 2074-75 आएका 27 वटा उजुरी मध्ये 28 वटाको मेलमिलाप गरेर पठाएको बताउनुहुन्छ। त्यस्तै चालु आर्थिक वर्षको 31 वटा उजुरीहरूमा 15 वटा मेलमिलाप गरेर गएको, 12 वटा प्रक्रियामा रहेको, 1 वटा उजुरी फिर्ता भएको, 3 वटा उजुरी सम्बन्धित निकायमा रेफर गरिएको बताउनुहुन्छ।
गत 74-75 हेर्दाखेरि चाहिँ 27 वटा निवेदन दर्ता भएका थिए। ती 27 मध्ये 18 वटा चाहिँ मेलमिलाप भएर गइसके, अनि 3 वटा चाहिँ सम्बन्ध विच्छेदको थियो, त्यो अदालतमा पठायौँ। त्यस्तै 3 वटा अन्य सम्बन्धित निकायमा जान भनेर जानकारी गरायौँ, र 1 वटा चाहिँ हामीले दरपिट गर्यौँ। हामीले हेर्न नमिल्ने विवाद भएको हुनाले चाहिँ 1 वटा चाहिँ प्रक्रियामा रहेको छ। अनि यस आर्थिक वर्षको 75-76 चाहिँ 31 वटा विवाद चाहिँ दर्ता भएका थिए। तीमध्ये 15 वटा मेलमिला भएर गए, 12 वटा चाहिँ प्रक्रियामै छन्। 1 वटा चाहिँ मुद्दा दर्ता गर्नुभयो, त्यसपछि फिर्ता लिएर जानुभएको छ, र अनि सम्बन्धित निकायमा चाहिँ 3 वटा चाहिँ हामीले रेफर गर्यौँ यहाँ मेलमिलाप हुन नसकेको हुनाले।
न्यायिक समिति गठन भएदेखि सर्वसाधारणहरूलाई न्याय पाउन सजिलो भएकोले उजुरीहरू बढ्दै गएको उहाँको भनाइ छ। सम्बन्ध विच्छेद, अंश बन्डा र लेनदेन लगायतका मुद्दा बढी जसो आउने गरेको उहाँ बताउनुहुन्छ।
न्याय यो न्यायिक समितिमा चाहिँ बढी जसो यो जग्गा खिचोलाको छ, महिला हिंसा, श्रीमान श्रीमतीको झै झगडा पनि छ, लेनदेनका कुराहरू पनि छन् होइन। कानुनी सल्लाहकारले सहज त भएको छ, अब कतिपय कानुनका कुराहरू अब न्यायिक समितिका सदस्यहरूलाई पनि त्यति जानकारी नभएको।
अधिकांश न्यायिक समितिले इजलासको प्रक्रिया भने अझै अघि बढाउन सकेका छैनन्। प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण इजलास प्रक्रियामा जान नसकिएको स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारीले बताएका छन्। कञ्चनपुरको बेतकोट नगरपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुशीला सिंहले सुरुमा कानुनी कुरा आफूलाई पनि थाहा नभएको र गाउँपालिकामा कानुनी सल्लाहकार नहुँदा अप्ठ्यारो भएको बताउनुभयो। उहाँले न्यायिक समितिमा कानुनी सल्लाहकार नहुँदा प्राय मुद्दाहरू मेलमिलापमा टुङ्गिने गरेको बताउनुभयो।
पनि भइराखेको छ भनौँ। अब केही दिनमै हामी सल्लाहकारको रूपमा एकजना वकिललाई राख्ने पक्षमा छौँ। धेरै जस्तो मुद्दाहरू मेलमिलापको प्रक्रियाबाट हामीले समाधान गर्दै आएका छौँ।
यस्तै पहाडी गाउँपालिकाहरूमा पनि न्यायिक समितिमा कानुनी सल्लाहकार नहुँदा काम गर्न समस्या भएको छ। भागेश्वर गाउँपालिका उपाध्यक्ष पदम बोहराले कानुनी सल्लाहकार नहुँदा काम गर्न निकै समस्या हुने गरेको बताउनु भयो। कतिपय ठाउँमा न्यायिक समितिलाई आवश्यक पूर्वाधार र कानुनी ज्ञानको कमीले पनि मुद्दा फैसलामा अप्ठ्यारो भएको छ। अझ धेरैजसो सर्वसाधारणलाई न्यायिक समितिबारे जानकारी नभएका कारण पनि त्यहाँसम्म उनीहरूको पहुँच पुग्न सकेको छैन। त्यसैले नागरिकको घर दैलोमा यसबारे जनचेतना जगाउन जरुरी छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। स्थानीय तहहरूमा गठित न्यायिक समितिले न्याय सम्पादन गर्ने कार्य प्रभावकारी ढङ्गले गरे जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
कुन्ती लेखक विभिन्न किसिमका विवादहरूमा चाहिँ काम गरिरहेको छ, जस्तो बाटाघाटाहरूको विवादहरू छ, त्यस्तै अब लैङ्गिक हिंसाहरू भए, घरेलु हिंसाहरू भए, यस्तोमा चाहिँ काम गरिरहेको छ र यो झगडाहरूलाई चाहिँ मिलाउने काम गरेको छ र नसकिने अब उनको कार्यक्षेत्रभन्दा बाहिर रहेका मुद्दाहरूलाई चाहिँ सम्बन्धित निकायमा चाहिँ सम्प्रेषण गर्ने काम
दामोदर भनेहरू न्यायिक समितिले त्यसरी अलिअलि त गर्न गरेकै छ। पक्षपात रहित भएको देखिनँ मैले, पक्षपात नै भएको देख्छु। हेर्नुहोस्
वासुदेव पनेर, सो तत्पर त केही भेटिया छैन, होइन देखा छैनौँ हामीले त। अब जनतामा आज आउनुपर्ने हो, न्याय निर्णय भनेर सम्झाउने हो, बुझाउने हो, होइन।
राजन प्रसाद बोहरा, स्थानीय सरकारले न्याय कुरा गरेकै छ, न्याय मुद्दा मामिलाहरू गाउँघरमै मिलाएर समाधान गरेका छ, चल्दै जानु पर्दैन, राम्रै काम गरेका छ।
हेमराज बोहरा हो, खै मलाई केही पनि थाहा छैन, त्यसमा केही पनि देखिया पनि छैन, सुनेको पनि छैन।
हेमराज पनेर, उपलब्धलाई त न्याय छ, तर सानातिना गरिब निमुख जनतालाई चाहिँ न्याय कहिले आउनेवाला छैन यो नेपालमा। मेरो विचार स्थानीय मामिलामा चाहिँ स्थानीय सरकार चाहिँ हाम्रो अहिले राम्रै छ, केन्द्रको भन्दा यहाँको निष्पक्ष हुन्छ अहिले। त्यसमा हाम्रो जनप्रतिनिधिहरू हामीले चुनेर पठाएका जनप्रतिनिधिहरूसित हामी पनि केही भन्न सक्छौँ दायाँ बायाँ, र उहाँहरूले अहिलेसम्म चाहिँ हाम्रो विचारमा ठिकै काम गरेका छ।
सोच पर गठबन्धन की सरकार आई थी, निको सोच पर ये हमने हमलाई उनलाई भोट दिया था, खाली हो यहाँ कोई कानून कोई व्यवस्था छैन।
न जाने अब के हामीले बुझेको छैन, देखेको छैन, सुनेको छैन, अब के भन्नु, के हो के हो थाहै छैन, अब के भन्नु पर्यो।
ईश्वरी एडी खै हामीलाई थाहै छैन, अब कहाँ बनिया छ हामीलाई थाहा छैन, अहिलेसम्म त बनिया छैन।
सावित्री शाह, न्याय सम्बन्धी काम गरेको कुनै देखिया छैन, किनभने जस्तै जुनसुकै कार्य भने माइलाको नै उच्च भन्छन् होइन, भए पनि माइलाले माइला भएर पनि माइलाले न्याय पाएको छैन भने अरू के काम गर्न सक्छन्।
घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। तपाईँले शुक्ला फाटा एफएम 79.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सैपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
हेलो,
बाल बालिकाको संरक्षणको अभियानमा नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, नेपाल दूर संचार प्राधिकरण र सिविन नेपालको सहकार्य।
हेलो,
प्रारम्भिक वातावरणीय परीक्षण आइईई सम्बन्धी सार्वजनिक सूचना। जलस्रोत तथा सिँचाइ विभागको जलसाधन योजना तयारी सुविधा आयोजना अन्तर्गत मोहना र खुटिया नदीको तटीय क्षेत्रमा बाढी जोखिम व्यवस्थापन उपयोजना सञ्चालन गर्नको लागि वातावरण संरक्षण ऐन 2053 र वातावरण संरक्षण नियमावली 2054 पछिल्लो संशोधन सहितको नियम 3 र सोही नियमावलीको अनुसूची 1 को प्रयोजनका लागि प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गर्नुपर्ने भएकोले उक्त प्रस्ताव कार्यान्वयन हुने देखाएका क्षेत्रहरूमा प्रस्तावित कार्यबाट पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरण र यिनका अवयवहरू तथा अन्तरसम्बन्धमा पर्ने प्रभावहरूको सन्दर्भमा यस क्षेत्रका सम्बन्धित गाउँपालिका, नगरपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा अन्य सरकारवाला व्यक्ति वा संस्थाले यो सूचना प्रथम पटक प्रसारण भएको मितिले 15 दिनभित्र निम्न ठेगानामा आइपुग्ने गरी लिखित राय, सुझाव एवं प्रतिक्रिया पठाई सहयोग गरिदिन हुन सार्वजनिक सूचना प्रसारण गरिएको छ। मोहना नदी अध्ययन गरिने क्षेत्र मोहना नदी दायाँ र बायाँ किनारा, प्रभावित क्षेत्र राजघाट, सानागाउँ, मजगाउँ, शान्तिपुर, चटकपुर, खुटिया दोभान र बढहरा र खुटिया नदी अध्ययन गरिने क्षेत्र खुटिया नदी दायाँ र बायाँ किनारा, प्रभावित क्षेत्र अर्जुन टोल, मुरकट्टी, धनचौरी, उत्तर खैरेनी र तरबरिया टोल। राय सुझाव तथा प्रतिक्रिया पठाउन सकिने ठेगाना जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर 7 कञ्चनपुर, सम्पर्क नम्बर 0995205559, फ्याक्स नम्बर 0995205559 र इमेल pep7dwidp@gmail.com। नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय जलस्रोत तथा सिंचाई विभाग जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर 7 कञ्चनपुर।
ए सम्भो केटी हेर्दै गई थी कसो लाग्यो भन्छ केटी
छाड्दछि केटीका कुरा जाने रे पढे लेखे त निकै थिए केटी दाँत भने तयका विषयलाई कोही दाँत उच्च कोही निचा कोही किराले खाया तयका दाँतै देखबर मन मर्यो मेरो
तयकीले खाइ त युएन दन्त उपचार केन्द्र छ भ अस्पताल रोड गल्ली नम्बर 1 मे ता त नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउन्या दाँत टल्काउन्या नदुखाइ भर दाँत निकाल्या रे अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है ताइ लैजालै भ दाँत बनाउनै त
ए युएन दन्त उपचार केन्द्र और के सेवा छन् भ तयका
ता त नयाँ दाँत राख्द्या दाँतमि सिमेन्ट भद्द्या दाँतमि दाँतको रङ मिलाएर कलर भद्द्या मुखमि आउने घाउ खटिराको उपचार अद्द्या गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान दाँतको एक्सरे गद्द्या।
हजुर दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्। हाम्रो यहाँ 500 रुपैयाँमा कुरुन समेत राखिन्छ। सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005। नेपाल रेड क्रस सोसाइटी उपशाखा झलारीको सूचना। यस नेपाल रेड क्रस सोसाइटी उपशाखा झलारीको 19 साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकोले सबै आजीवन सदस्य जीवहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। तपसिल मिति पौष 15 गते, समय 11 बजे, स्थान नेपाल रेड क्रस सोसाइटी भवन झलारी, सचिव लोकराज जोशी, नेपाल रेड क्रस सोसाइटी उपशाखा झलारी। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। बाजुराका सबै स्थानीय निकायका वडामा कर्मचारी अभाव भएका छन्। स्थानीय निकायमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा गाउँपालिका र नगरपालिकामा आउने सेवाग्राहीहरू समस्यामा परेका छन्। वडामा सेवा लिन नपाएपछि बाजुरा सदरमुकाम मार्तणीमा धाउनुपर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो रहेको छ। वडाबाट लिने सामान्य जन्मदर्तादेखि नागरिकताका लागि सिफारिस लिनका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको त्रिवेणी नगरपालिका 7 का अमोद एडीले बताउनुभयो। त्रिवेणी नगरपालिका 7 का अध्यक्ष प्रेमबहादुर थापाले वडामा कर्मचारी नहुँदाखेरि कार्यालय सरसफाइदेखि सिफारिस लेख्न समेत आफै खटिनु परेको बताउनु भएको छ। कर्मचारी व्यवस्थापन नभएकाले जनताको माग पूरा गर्न नसकेको बडीमालिका नगरपालिका 8 का विनोद कुमार विकले जानकारी दिनुभयो। कैलालीको शक्ति कर्णाली सामुदायिक वन समुदायको विकासमा सहयोगी बनेको छ। बाढीका बेला बस्ने सेल्टरदेखि शिक्षा र स्वास्थ्यमा यही वनको स्रोतले सहयोग पुगेको छ। स्थानीय उपभोक्ताले विगत 25 वर्षदेखि वनको आमदानीबाट लाभ लिँदै आएका छन्। त्यही वनको आमदानीबाट टिकापुर नगरपालिकाको शक्तिमा उच्च माध्यमिक विद्यालय सञ्चालन गरिएको छ। एम्बुलेन्स सञ्चालन, बाटो ग्राभेलका लागि ट्र्याक्टर र जेसिबी किनेर भौतिक पूर्वाधार निर्माण पनि वनबाटै प्राप्त रकमबाट गरिएको समितिका अध्यक्ष धनसिंह साउदले बताउनुभयो। शक्ति कर्णाली सामुदायिक वनमा वार्षिक करिब 1000 क्विन्टल भन्दा बढी बेत उत्पादन हुने गरेको छ। उत्पादित बेतबाट वार्षिक 30 लाखसम्म आमदानी हुने गरेको सामुदायिक वनले जनाएको छ। बेतबाट कुर्सी, बास्केट, फुलदानी, डोगो जस्ता दैनिक प्रयोगमा आउने हलुका र टिकाउ हुने सामान निर्माण गरिन्छ। बेत पश्चिम महेन्द्रनगरदेखि पूर्व विराटनगरसम्म र भारतमा पनि बिक्रीका लागि पठाइने गरिन्छ। विपन्न उपभोक्ताहरूले सामुदायिक वनबाट बेत किनेर सामग्री बनाएर व्यवसाय सञ्चालन गरिरहेका छन्। वनको कमाण्ड क्षेत्रका विद्यालयहरूलाई वनले आर्थिक तथा निर्माण सहयोग गर्दै आएको र अध्ययनरत दलित जेहेन्दार, मुक्त कमैया र अपाङ्गता भएका छात्राहरूलाई छात्रवृत्ति पनि उपलब्ध गराउँदै आएको अध्यक्ष साउदले बताउनुभयो। वृक्षारोपणपछि संरक्षणका लागि चौकीदारहरूलाई दिने तलबका लागि उपभोक्ताको घर घरमा गएर धान सङ्कलन गर्नु परेको जनाइएको छ। धान उठाएर खाना खोजेको आरोप पनि आफूहरूमाथि लागेको सम्झदै हाल इस्टबनले वार्षिक 30 लाख मूल्य बराबरको बेत बेच्न थालेपछि सबै स्थानीयवासीहरू खुसी भएको बताइएको छ। बैतडीको गोठला पानी र पाटन बाहेक अन्य स्थानमा विद्युत महसुल काउन्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका उपभोक्ताले शास्ति भोग्दै आएका छन्। उनीहरूले 80 रुपियाँ विद्युत महसुल तिर्नका लागि 2000 रुपियाँ भन्दा बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। महसुल तिर्ने काउन्टर सदरमुकाम र पाटनमा मात्रै भएकाले झन्झट भएको निलासेनी गाउँपालिका गोकुलेश्वरका बासिन्दा हरिशनाथले गुनासो गर्नुभयो। बैतडी सदरमुकामसम्म आउत जाउत खाना खर्च गर्दा 80 रुपियाँ बिल तिर्नका लागि 2000 रुपियाँ भन्दा बढी खर्च हुने गरेको उहाँले बताउनुभयो। निलासेनी, दोगडाखेदार, पाटन नगरपालिका वडा नम्बर 10 तथा सुर्नया गाउँपालिकाका नागरिकहरूले समस्या भोग्दै आएका छन्। विद्युत महसुल काउन्टर नजिक नभएकाले सेवाग्राहीहरूले शास्ति भोग्नु परेको सुर्नया गाउँपालिका 5 का दिपेन्द्र बहादुर विष्टले बताउनुभयो। विद्युत महसुल संकलनका लागि स्थानीय स्तरमा काउन्टर सञ्चालन गर्ने कुनै योजना नरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदीप जोशीले जानकारी दिनुभयो। महसुल काउन्टर स्थापना प्राधिकरणको केन्द्रीय कार्यालयले मात्रै गर्न सक्ने उहाँले बताउनुभयो। दुर्गम ठाउँका सेवाग्राहीका लागि 3 महिनाको एकैचोटि रिडिङ गर्ने र न्यूनतम शुल्क लिने गरी महसुल संकलन गर्दै आइएको जनाइएको छ। महसुल तिर्नका लागि झन्झट भएको उपभोक्ताहरूको गुनासो आए पनि जिल्ला स्तरबाट भने कुनै किसिमको पहल नभएको नागरिकहरूको गुनासो रहेको छ। स्थानीय सरकार सञ्चार भएको झन्डै 1.5 वर्षको समयभन्दा बढी भइसकेको भए पनि कैलालीको मोहनद्याल गाउँपालिकाको कार्यालय सदरमुकामबाट नै सञ्चालन भइरहेको छ। सरकारले गाउँपालिकाको कार्यालय खिमडी भन्ने ठाउँमा राखेको भए पनि उक्त ठाउँमा कर्मचारीले जान अटेरी गरेका कारण हालसम्म पनि गाउँपालिकाको कार्यालय सदरमुकामबाट नै सञ्चालन भइरहेको छ, जसको कारण मोहनद्याल गाउँपालिकाका जनताले संघीयता लागू भएको महसुस गर्न सकेका छैनन्। कर्मचारी र वडाध्यक्षको मनपरीका कारण हालसम्म पनि कार्यालय सदरमुकामबाट नै सञ्चालन भइरहेको स्थानीयहरूको आरोप रहेको छ। गाउँपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षहरूको एकलौटी मनपरेका कारण जनताले स्थानीय सरकारबाट पाइने सेवा सुविधा उपभोग गर्न नसकेको वडा सदस्यहरूको गुनासो रहेको छ। मोहनद्याल गाउँपालिकाका उपाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले आज पत्रकार सम्मेलनको आयोजना गर्दै वडा कार्यालयमा आर्थिक अनियमितता हुनका साथै वडाध्यक्ष र प्रशासकीय अधिकृतको एकलौटी मनपरी चलिरहेका कारण योजना कार्यान्वयन तथा अनुगमन गर्न नसकेको बताइएको छ। मोहनद्याल गाउँपालिकाका उपाध्यक्ष पूजादेवी पुडामगरले अनुगमन गर्ने जिम्मा आफ्नो भए पनि अध्यक्ष तथा प्रशासकीय अधिकृतको एकलौटी मन परेका कारण त्यो काम गर्न नसकेको बताउनुभयो। अब केही राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी राजपा नेपालको संविधान संशोधन लगायतका मागबारे ठोस धारणा दिन एक हप्ताको समय माग गर्नु भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने गरी आन्तरिक छलफलमा जुटिरहेको राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग आज बिहान आफ्नै सरकारी निवास बलटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन लगायत राजपाको मागमा ठोस धारणा दिन एक हप्ताको समय माग गर्नु भएको हो। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरूको माग छिटो समाधान गरेर अघि बढ्न तयार रहेको बताउनु भएको हो। सो कुराको जानकारी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दिनुभयो। राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोले एक हप्ताभित्र आफ्ना माग सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्रीले समय मागेको र आफूहरूले समय दिएको बताउनु भएको छ। छलफलमा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले सहमति अनुसार संविधान संशोधन नगरेको, प्रतिनिधि सभामा निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई शपथ खुवाउने व्यवस्था नगरेको तथा विभिन्न राजनीतिक आन्दोलनमा परि जेल चलान भएका र अनावश्यक मुद्दा चलाइएका आफ्ना पार्टीका कार्यकर्ताहरूलाई रिहा तथा माफी नदिएको भन्दै प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि जनाएका थिए। राष्ट्रिय जनता पार्टी नेपालले आफूहरूको माग सम्बोधन नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ। प्रधानमन्त्रीसँगको छलफलमा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसहित अध्यक्ष मण्डलका सबै 6 जना सदस्य सहभागी हुनुभएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले महालेखा परीक्षकसँग छलफल गरेर व्हाइट बडी बिमारको रकम भुक्तानी गरेको दावी गर्नुभएको छ। आज सार्वजनिक लेखा समितिको व्हाइट बडी बिमार खरिद सम्बन्धमा गठित उपसमिति बैठकमा मन्त्री अधिकारीले महालेखासँग छलफल गरेर भुक्तानी गरेको दावी गर्नुभएको हो। बैठकमा सांसदले महालेखा परीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत भएको ठहर गरेको भन्दै किन जहाजको किस्ता रकम भुक्तानी दिएको भनेर मन्त्रीलाई प्रश्न गरेका थिए। महालेखा परीक्षक कार्यालयले पहिले जहाज हेर्ने कुरा पछि हेरौला भन्ने राय दिएपछि भुक्तानी लिएर जहाज ल्याएको उहाँले बताउनुभयो। अब खेल खबर। कैलालीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियम लिग डिपिएल टी20 क्रिकेट प्रतियोगिताको मिति एक सप्ताह पछि सरेको छ। आयोजक धनगढी क्रिकेट एकाडेमीले आज विज्ञप्ति जारी गर्दै पहिले तोकिएको मितिमा नेपाल र युए बीच एक दिवसीय क्रिकेट सिरिज हुने भएकाले प्रतियोगिता एक हप्ता पछि सारिएको जनाएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि दोस्रो पटक एक दिवसीय खेल खेल्न लागेको हो। यसअघि नेपालले एक दिवसीय मान्यता पाएपछि गत साउनमा नेदरल्यान्डसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो। नयाँ मिति अनुसार डिपिएल माघ 26 गतेदेखि सुरु भएर फागुन 11 गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ। यसअघि आयोजकले माघ 19 गतेदेखि फागुन 4 गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको थियो। यस्तै आयोजकले डिपिएलका लागि खेलाडी दर्ताको समय सीमा पनि बढाएको छ। खेलाडी दर्ता यही पुस 17 गतेसम्मका लागि राखिएको छ। यसअघि खेलाडी दर्ताको समय यही पुस 12 गतेसम्मका लागि तय गरिएको थियो। प्रतियोगिताका सम्पूर्ण खेल धनगढी स्थित फाफला क्रिकेट मैदानमा हुनेछन्। प्रतियोगितामा 6 फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन्। सहभागी टोलीमा चौराहा धनगढी, शिवाइसी अतरिया, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किङ्स रहेका छन्। प्रतियोगितामा सबै टोलीमा 2 विदेशी खेलाडी अनिवार्य गरिएको छ। कैलालीमा जारी फारोस्ट पशुपति कपको 4 संस्करण अन्तर्गत आज भएका खेलहरूमा सहारा युवा क्लब, पहलवानपुर सुदूरपश्चिम 11, स्पोर्ट क्लब र पीएफए अतरिया विजय भएका छन्। तीनै टोली क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। आज धनगढी रङ्गशालामा भएको पहिलो खेलमा सहारा युवा क्लबले हेटौडा फुटबल एकाडेमीलाई 5-0 फराकिलो अन्तरले हराएको हो। आज नै भएको दोस्रो खेलमा भने सुदूरपश्चिम 11 वाई पाएर क्वार्टर फाइनलमा पुगेको छ। भारतको उत्तराखण्डको टोली अनुपस्थित भएपछि सुदूरपश्चिम 11 वाई पाएर अन्तिम 8 पुगेको हो। आजको अन्तिम खेलमा पीएफए अतरियाले दाङको स्पोर्ट स्कुल फुटबल एकाडेमीलाई 1-0 हराएको हो। पुस 14 गतेसम्म धनगढी रङ्गशालामा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत भोलि बुधबार पनि 3 खेलहरू हुनेछन्। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। सुदूरपश्चिम विश्वविद्यालयमा विरोध जारी, प्राध्यापकद्वारा कालो पट्टी बाँधेर विरोध प्रदर्शन। सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गाउँपालिका महासङ्घको पहिलो बैठकद्वारा 5 निर्णय। सुदूरपश्चिमको पूर्वाधारको आयोजना हेर्ने कार्यालय नै अस्तव्यस्त, बाजुराका सबै स्थानीय निकायका वडामा कर्मचारी अभाव। राज्यपालको मागमा सरकारले एक हप्ताभित्र जवाफ दिने। महालेखा परीक्षकसँग छलफल गरेरै व्हाइट बडी विमानको रकम भुक्तानी गरेको मन्त्रीको दावी। र कैलालीमा हुने डिपिएल तोकिएको मितिभन्दा 1 पछि हुने। हुन्छ त यसलाई यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। तिनजेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद दिँदै म समाचार प्रस्तुता ओम प्रकाश पनि बिदा हुन्छु। हस्त नमस्कार।
के तपाईँ यो वर्ष 11-12 पढ्नुहुन्छ?